अम्बारका में बैठे हैं, 200 साल पहले जो बुजुर्ग आए थे उन सब मरहूमीन के लिए सूरह फातिहा थोड़ी सी आवाज बढ़ा दी बारे दिगर सलवा
محرم
استقبال میں یہ مجلس برپا ہوتی ہے تاکہ ہم اپنے بچوں کو بتا سکیں کہ محرم کے کیا فوائد ہیں، ان مجالس سے ہمیں کیا ملتا ہے. واقعاً یہ مجالس تو پہلی محرم سے لے کر آٹھ ربیع الاول تک جاری رہتی ہیں. یہ امام حسین کے صدقے میں ایک اوپن یونیورسٹی ہے، پورا یونیورسٹی ہے کہ ہمارے علماء پورا سال محنت کرتے ہیں اور جو بھی محنت ہوتی ہے ان کی وہ دس دن میں آپ کو ہدیہ پیش کرتے ہیں. ہر ایک کے پاس اتنا ٹائم نہیں ہے قرآن کی تفسیر پڑھے، حدیث پڑھے، مناظرہ پڑھے، منطق پڑھے، فلسفہ پڑھے. آپ دیکھیں ایک مجلس میں کیا کیا ملتا ہے. پہلے مولانا آیت پڑھتے ہیں، پھر اس کی تفسیر بتاتے، وہ تو ایک گھنٹے میں آپ سن لیتے ہیں، مگر مولانا نے ہزار گھنٹے لگائے ہیں. اہل سنت کی تفسیر کو پڑھا ہے، شیعہ تفسیر کو پڑھا ہے، پھر حدیث کو پڑھا ہے، پھر علم اخلاق کو پڑھا ہے، علم عقائد کو پڑھا ہے، اور ایک گھنٹے میں یہ گلدستہ بنا کے آپ کے سامنے پیش کرتے ہیں. سلوات پڑھے محمد وال اوپن یونیورسٹی ہے. ایک علم ممبر سے نہیں ملتا ہے آپ کو، آٹھ دس علم آپ ملتے ہیں. تفسیر بھی سیکھتے ہیں، عقائد بھی سیکھتے ہیں، اخلاق بھی سیکھتے ہیں، فقہ بھی سیکھتے ہیں، اصول بھی سیکھتے ہیں، مناظرہ بھی سیکھتے ہیں، تاریخ بھی سیکھتے ہیں. اتنا نالج ملتا. اور یہ امام حسین علیہ الصلوۃ والسلام کی مجلسوں کا دوسرا فائدہ کیا ہے، یہ اوپن ہاسپیٹل بھی ہے، مریضوں کو شفا بھی ملتا ہے. سلوات پڑھے محمد وال محمد. آپ دیکھیے ہندوستان میں ہندو مجلس میں آتے ہیں، سکھ مجلس میں آتے ہیں، وہ شیعہ نہیں ہے. کیوں؟ انہیں پتا ہے کہ امام حسین کی مجلس سے شفا ملتی ہے، شفا ملتی ہے. آپ دیکھیے پاکستان میں کتنے شہر ہیں جہاں شیعوں کی تعداد ہزار ہے، مگر مجلس میں آپ دیکھیں گے دس ہزار لوگ بیٹھے ہیں. سیون شریف اگر آپ چلے جائیں محرم میں تو آپ سمجھیں گے سب شیعہ ہیں، جائیں گے سب کے کپڑے کالے ہیں، سب مولا حسین کی مجلس مناتے ہیں. بھئی آپ تو شیعہ نہیں ہیں، آپ مجلس میں کیوں آتے ہیں؟ کہتے مجھے اولاد نہیں ہوتی تھی، مجھے امام حسین نے اولاد دلائی. سنی آپ کو بتائیں گے، ہندو بتائیں گے، یہ امام حسین کی مجلس کا صدقہ ہے. اسی طرح سے ملتان میں چلے جائیں، ایک سو سے زیادہ جلوس کی پرمٹ ہے، شیعوں کے پاس صرف پانچ پرمٹ ہے، باقی سب اہل سنت جلوس نکالتے ہیں. بھئی آپ کیوں جلوس نکالتے ہیں؟ ہمیں خود ایک اہل سنت مجلس پڑھاتے تھے اپنے گھر میں جا کر. اہل سنت کے ایک بیپاری ہر سال ملتان میں جاتے تھے، وہ گھر میں مجلس رکھتا تھا. بھئی آپ تو شیعہ نہیں ہیں، آپ مجلس کیوں کرتے ہیں؟ کہتے میں غریب آدمی تھا، فقیر آدمی تھا، میں نے مجلس حسین کی تو مجھے رزق مل گیا، برکت ہو گئی. سلوات پڑھی محمد وال محمد. یہ ان مجالس کا معجزہ ہے کہ ہندو بھی آتے ہیں، سکھ بھی آتے ہیں، سنی بھی آتے ہیں، کیونکہ انہیں پتا ہے ان مجالس سے ہمیں فائدہ ملتا ہے، فیض ملتا ہے، مشکلات دور ہوتی ہیں. اور کیا ملتا ہے ان مجلسوں سے؟ دس دن ہم کیا سنتے ہیں، کیا لیسن ملتا ہے، کیا ہم سیکھتے ہیں؟ دو چیزیں ان مجلسوں سے ہم ضرور سیکھتے ہیں، یہ بچے بھی سیکھتے ہیں، بڑے بھی، خواتین بھی سیکھتی ہیں. وہ کیا؟ امام حسین کے مصائب جب سنتے ہیں تو ہمیں صبر حسینی کا درس ملتا ہے. صبر صبر صبر. آج دیکھیے دنیا میں جتنے پرابلم ہیں، پرابلم چھوٹا ہوتا ہے
لیکن جب صبر پیشن نہ ہو تو بہت بڑا پرابلم بن جاتا ہے. جب بہت بڑا پرابلم ہو جائے تو ہارٹ اٹیک ہو جاتا ہے, برین ہیمریج ہو جاتا ہے, بندے کو فالج ہو جاتا ہے, پیرالائز ہو جاتا ہے, کئی بیماری مبتلا ہو جاتا ہے. ہم 2 مہینے 8 دن کیا درس سیکھتے ہیں؟ امام حسین کا صبر سیکھتے ہیں, بی بی زینب کا صبر سیکھتے ہیں, اہل بیت کا صبر سیکھتے ہیں. ان مجلسوں میں ہمیں کیا بتایا گیا؟ کتنی بھی مصیبت ہو تم پر, جب بھی مصیبت آئے, اگر کسی کا جوان بیٹا مر گیا ہے تو پہلے علی اکبر کے غم میں رویا کرو, کیونکہ تمہارا بیٹا علی اکبر سے زیادہ خوبصورت نہیں ہے. وہ نبی کا ہم شکل پیغمبر تھا, مگر کیسے اس کے سینے پہ برچی لگی. یعنی پہلے اپنے غم میں نہ رو, پہلے کربلا والوں کے غم میں رو, کیونکہ تم پر جتنی مصیبتیں آ جائیں کربلا والوں سے زیادہ نہیں آ سکتی ہیں. اللہ اکبر, کتنا درس ہے. اب دیکھیں جو لوگ مجالس میں نہیں آتے, تھوڑی سی مصیبت آتی ہے پاگل ہو جاتے ہیں, دیوانے ہو جاتے ہیں, اسپتال میں چلے جاتے ہیں. لیکن مومن کیا, جب مصیبت آتی ہے تو وہ اپنی مصیبت میں نہیں روتا, سید الشہداء کی مصیبت میں روتا ہے. صلوات پڑھے محمد و آل محمد.
اللہم صلی علی محمد و آل محمد.
اب آپ نے دیکھا ان مجلسوں میں ہمیں پاور ملتی ہے, پاور, طاقت, قدرت ملتی ہے, شکتی ملتی ہے کہ کتنی بھی مصیبت ہو تو ہمیں گھبرانا نہیں ہے. یہی مجلس سے ملتا ہے کہ ایک مرتبہ خود کو مضبوط کر لو, اللہ کی راہ میں مضبوط ہو جاؤ. اور انہی مجالس میں دوسری چیز کیا ملتی ہے؟ ہمیں شکر کرنا سیکھنا ملتا ہے. شکر کرو, شکر کرو. بی بی زینب سلام اللہ علیہا نے اتنی مصیبتیں دیکھیں, 72 شہید ہو گئے, خیمے جل گئے, پتھر بھی مارے گئے, ہاں کانٹے بھی مارے گئے, تادیانے بھی مارے گئے, جیل میں بھی ڈالا گیا. جب پوچھا آپ پر کیا گزری تو کیا جواب دیا؟ مارائت الا جمیلا, ہم نے صرف خدا کا حسن دیکھا ہے, خدا کا کرم دیکھا ہے, خدا کا لطف دیکھا ہے, خدا کی مہربانی دیکھی ہے, اس سے بڑھ کر شکر کیا ہوگا؟ شکایت نہیں کی, اللہ کا کرم دیکھا ہے, اللہ کا لطف دیکھا ہے, اللہ کا حسن دیکھا ہے, یہ اتنا بڑا شکر ہے, اتنی شکر کی منزل ہے. اور تیسری بڑی چیز کیا ہے؟ دیکھیے آج یہ فوبیا, ڈر, خوف, فوبیا کہتے ہیں اس کے لوگ لاکھوں روپے خرچ کرتے ہیں. کسی کو جہاز میں بیٹھنے کا فوبیا ہو گیا, کسی کو گاڑی میں ہو گیا, کسی کو لفٹ میں ہو گیا. یہ فوبیا کی بیماری بہت زیادہ ہو گئی. ہاں اس میں جاتے ہیں سائیکٹرسٹ کے پاس, جاتے ہیں پیسے دیتے ہیں کہ میرے کو ڈر ہو گیا. کہیں مثلا کوئی ڈینٹسٹ کے پاس نہیں جاتا, فوبیا ہو گیا, میرا دان نکلے گا تو میرا دل بھی چلا جائے گا. سر بات بڑے محمد محمد بہت زیادہ فوبیا کی بیماری آج کل پھیل گئی یورپ میں. چلیے بھائی سب کا علاج ہے, مگر سارے دنیا کے سائیکٹرسٹ, ڈاکٹروں, پی ایچ ڈی والوں کو بلائیں کہ بھائی موت کا فوبیا ہو گیا, اس کا کیا علاج ہے؟ موت کے فوبیا کا کوئی علاج ہی نہیں ہے. ہے کوئی علاج موت کے فوبیا کا؟ کوئی علاج ہی نہیں ہے, کوئی سائیکٹرسٹ نہیں. مگر ان مجالس میں ہمیں سکھایا جاتا ہے کہ اگر عشق اہل بیت ہے, عشق امام حسین ہے, عشق خدا ہے, تو یقین جانیے موت کا فوبیا, موت کا ڈر بھی ختم ہو جاتا ہے. کہ علی اکبر کہتے ہیں بابا موت تو مجھے ہنی سے, مد سے, شہد سے زیادہ میٹھی لگتی ہے. یہ کربلا کا درس ہے کہ دیکھو موت کا ڈر بھی نہ ختم ہو جاتا ہے. یہ کربلا والوں کا درس ہے. سلوات پڑھ دے محمد و آل محمد. اور سچ بتلا رہا ہوں, یہ مجالس حسین کی اگر سچے دل سے آپ پڑھیں اور سچے دل سے سنیں تو موت کے وقت مولا حسین کا وعدہ ہے, اہل بیت کا بھی وعدہ ہے، مولا علی کا بھی وعدہ ہے کہ اے مومنوں کبھی موت کے وقت نہ ڈرنا، کبھی نہ ڈرنا، ہم سکرات کے وقت تمہارے سرہانے آئیں گے۔ یہ جو عزاداری کرتے اس کا سب سے بڑا فائدہ کیا ہے کہ موت کے وقت کوئی نہیں بچا سکتا۔ سب سے پہلی مشکل آخرت کی موت ہے، نہ باپ بچا سکتا ہے، نہ ماں، نہ پیسہ، کچھ بھی نہیں، مگر اہل بیت بچانے کے لیے آئیں گے۔ اہل بیت بچانے کے لیے آئیں، کئی ہزاروں واقعات ہیں۔ ابھی ہم دار السلام سے آ رہے ہیں، محمد کرم علی بھائی ہمارے دوست ہیں تو کہنے لگے، ایک ہمارے عالم دین تھے بیچارے، اتنی خدمت کی، ہمیں قرآن پڑھایا، دین سکھایا، اور آخر میں کہا کہ بھائی اب میں کوئی پیسہ بھی نہیں لوں گا، میں خود اپنی دکان کھولتا ہوں، مفت میں آپ کی میں خدمت کروں گا۔ کہا 10-20 سال مفت میں ہماری خدمت کی، بیچارے کو اولاد نہیں ہوتی تھی تو یتیموں کو پالا اور ان کو پڑھایا، ان کی شادیاں کرائی۔ کہا جب ان کے موت کا وقت آیا، ہم خود کھڑے تھے، خود کھڑے تھے، ایک مرتبہ انہوں نے سلام کیا کہ رسول خدا صلی اللہ علیہ وسلم آ گئے ہیں، ہم لوگ سب کھڑے، السلام علیکم یا رسول اللہ، پھر کھڑے ہو کے سلام کیا کہ مولا علی آ گئے ہیں، موت کے وقت، سکرات کے وقت، پھر کہا امام حسن آ گئے ہیں، امام حسین آ گئے، سب پنجتن پاک کو سلام کیا اور آرام سے لیٹ گئے، لا الہ الا اللہ محمد رسول اللہ علی ولی اللہ، کہا روح نکل گئی۔ یہ مجالس کا فائدہ ہے۔ اب بتائیں لوگوں کی سکرات کبھی 5-5 سال رہتی ہے، قوموں میں پڑے، یہ سکرات ہے، 5 سال قوموں میں سکرات میں ہے، تکلیف ہے۔ سکرات کی تکلیف کیا ہے؟ فرمایا جیسے تم کسی کا بدن ایسے ٹکڑے ٹکڑے کرو، اتنا تکلیف ہوتا ہے۔ جس کے پاس اہل بیت نہیں، اس کی سکرات خوفناک ہے، خطرناک ہے، سب سے بچھڑ رہے ہیں، سب سے جدا ہو رہے ہیں، ماں سے، باپ سے، بچوں سے، اکیلے جا رہے ہیں قبر میں، کتنا خوفناک ہے۔ جس کے پاس اہل بیت نہیں، اس کے لیے کتنا ڈر ہے، کتنا فوبیا ہے، مگر جسے پتا ہے کہ سکرات کے وقت مولا حسین آئیں گے، سکرات کے وقت مولا علی آئیں گے، اور دیکھ رہا ہے، اسے کوئی ڈر نہیں ہے، وہ مولا سے ملنے کے لیے جا رہے ہیں۔ صلوات پڑھیں محمد وآل
محمد،
ہزاروں ایسے واقعات۔ تہران کا بھی واقعہ، ایک مشہور عالم ذاکر تھا، بیمار ہو گیا، بیٹی سے کہنے لگا میں ذاکر ہوں، ذاکر مولا حسین کا، ضرور مولا حسین آئیں گے میرے وقت سکرات کے وقت، مگر میں اتنی طاقت نہیں، میں اٹھ کے مولا کو سلام کروں، میں بیمار ہوں، بیٹی میں اشارہ کروں، مجھے اٹھا دینا، مجھے اٹھا دینا۔ بیٹی بیٹھی رہی، سکرات کا وقت ہے، ایک مرتبہ دیکھا بابا کا چہرہ کھل اٹھا، غلام کی طرح، بیمار تھے، چہرہ زر، ایک مرتبہ خوش ہو گئے، اشارہ کیا، بیٹی مجھے سہارا دو، میرے مولا حسین آ گئے ہیں۔ سبحان اللہ، بیٹی نے سہارا دیا، السلام علیکم یا ابا عبداللہ، کہا اور روح نکل گئی۔ سبحان اللہ، ہمارے سندھ کا واقعہ ہے، مولانا غلام مہدی صاحب ایک ولی خدا عالم گزرے ہیں، ان کا بھی یہی واقعہ، ان کے شاگرد بتلا رہے ہیں، بتلایا کہ آج میرا انتقال ہو جائے گا اور پنجتن پاک یقیناً آئیں گے، میں ان کا غلام و نوکر ہوں، اور کہا واقعی پنجتن پاک آئے، اور وقت بھی بتایا اس وقت روح نکلے گی، یہاں دفن ہوں گے۔ لہذا ہزاروں ایسے واقعات موجود ہیں، اگر ہم سچی عزاداری کریں، سجاداری میں ریاکاری نہ کریں، دکھاوا نہیں کریں، ہاں اگر سچی امام حسین کی عزاداری کریں، ناممکن ہے کہ آپ اچھے اور سچے اور پکے مولا کے عاشق و عزادار ہو۔ مولا کا وعدہ ہے سکرات کے وقت میں آؤں گا، تمہیں کوئی تکلیف ہونے نہیں دوں گا، کہوں گا ملک الموت یہ میرا عزادار ہے، یہ میرا عاشق ہے، یہ میرا غلام ہے، ये कितना बड़ा फायदा है, पूरे दुनिया की दौलत दे दे, बिलियन डॉलर भी दे दे, तो सकरात की तकलीफ खत्म नहीं होने वाली, मगर ये अहल बैत की मजाल इसका सदका है। सलवात पढ़े मोहम्मद व आले
मोहम्मद।
और हमें बहुत खुशी हुई, बहुत खुशी हुई, ये बच्चों को मौका दें ये मजलिस पढ़ना सीखे। मस्जिद पढ़ने का भी बहुत फायदा है, सुनने का भी सवाब है, पढ़ने का भी सवाब है। ये सच्चा वाकया बता रहा हूं आपको मशहद का। मशहद में एक आलिम का इंतकाल हो गया। आलिम थे, दर्स देते थे, मजलिस नहीं पढ़ते थे, फिकह का दर्स देते थे, कुरान का दर्स देते थे, ये भी बहुत बड़ा इल्म है, बहुत बड़ा सवाब, मगर मजलिस उन्हें पढ़ना नहीं आती थी। इनकी रूह निकल गई, अब इनका जनाजा उठा के लोग ग्रेवयार्ड कब्रिस्तान जा रहे। अचानक देखा कि वो जनाजा हिल रहा है, उसकी बॉडी, डेड बॉडी। लोग थोड़ा डर गए कि वो मौलाना जिंदा है, उसका जनाजा रखा। कुछ लोग डर से भाग गए, तो मौलाना उठ बैठे, कहा भागो नहीं, इधर आओ, इधर आओ, इधर आओ, इधर। कुछ डर गए, भाग के वापस आ गए। लोग जिंदा से नहीं डरते, मुर्दा से डरते, डरना तो जिंदा से चाहिए। सलवात पढ़ी मोहम्मद
मोहम्मद।
मुर्दा बेचारा क्या करेगा, जिंदा नुकसान दे सकता है। मौलाना उठ बैठे, सब लोग जमा हो गए, कहा देखो मैं मर गया था, फिर क्या हुआ? मैंने देखा सब लोग जन्नत में जा रहे, ये बरज़खी जन्नत में जा, मगर बहुत बड़ी लंबी कतार है, मुझे भी उधर खड़ा कर दिया गया। अब जब नंबर आएगा तो जन्नत में जाओ। मैंने देखा दूसरा दरवाजा है, उधर रश भी नहीं है, कोई नहीं है, जो जा रहा फटाफट अंदर जन्नत में। मैंने कहा ये तो अच्छा है, इधर पता नहीं कितने घंटे लगेंगे, गर्मी भी है कब्र की। तो मैं गया उस दरवाजे पर, तो मुझे फरिश्तों ने हटा दिया, बोले नहीं ये दरवाजे पे नहीं आ सकते। कहा मैं आलिम दीन हूं, कहा ठीक है बिस्मिल्लाह, मगर ये दरवाजा उनके लिए जो मौला हुसैन के जाकिर है। आपने कभी जिंदगी में मजलिस नहीं पढ़ी? अच्छा, कहा उधर तो पता नहीं कितनी देर मुझे खड़ा होना पड़े। कहा अब अल्लाह ने अगर आपको दोबारा तौफीक दे दी, आप मजलिस पढ़ के आए, हम आने देंगे। कहा वही मैंने दुआ मांगी, मेरे अल्लाह मैंने भी तेरे दीन की खिदमत की है, गलती हो गई, मैंने कभी मजलिस नहीं पढ़ी, दोबारा मुझे जिंदा कर दे, मैं जाकिरे हुसैन बनकर जाऊं। कहा तुम बैठो, सब बैठो, तो मैं मौला हुसैन का जिक्र करता हूं। कफन में लिपटे हुए मौलाना ने जिक्र किया और मजलिस के बाद फिर लेट गए, रूह परवाज कर गई। सलवात पढ़ी मोहम्मद व आले
मोहम्मद।
इसका कितना फायदा है, हम सोच नहीं सकते हमें क्या क्या मिलता है, बहुत कुछ मिलता है। इन मजालिस को जिंदा रखें, हमें ईमान मिलता है, हमें इल्म मिलता है, बीमारियों से शिफा मिलती है। अब देखिए जिसका भी कर्ज है माफ हो जाएगा, ये मुहर्रम की मजालिस का सदका। क्या करना है? पहली मुहर्रम, दूसरी मुहर्रम, तीसरी मुहर्रम को रोजा रखे और रोजाना ज़ियारत आशूरा और दुआए अलगमा पढ़ के मौला के गम में रोए, मेरे अल्लाह मेरा कर्ज माफ कर दे। ये अल्लाह का वादा है, आपका कर्ज माफ हो जाएगा। अगर 10 मिलियन है तो भी माफ हो जाएगा, उतर जाएगा। ये मुहर्रम की मजालिस का फायदा है। जिसको औलाद नहीं हो रही है ये भी सुन लें, पहली मुहर्रम, दूसरी मुहर्रम, तीसरी मुहर्रम, तीन रोजे रखें और ज़ियारत आशूरा नमाज फजर के बाद दुआए अलकमा पढ़ें, रो के दुआ मांगे, अल्लाह अली असगर के सदके मुझे एक बच्चा दे, आपको औलाद मिल जाएगी। अगर कोई हाजत पूरी नहीं होती, कोई दुआ कबूल नहीं होती, कई सालों से दुआ कबूल नहीं होती, तो ये 3 दिन रोजे रखें, पहली मुहर्रम, दूसरी और तीसरी, और ज़ियारत आशूरा दुआ अलकमा पढ़े फजर के बाद, आपकी दुआ पूरी हो जाएगी। अलबत्ता आशूर के दिन रोजा रखना हराम है, क्योंकि यजीद ने रखा था। सलवात पढ़े मोहम्मद व आले मोहम्मद।
अल्लाहुम्मा सल्ली अला मोहम्मद।
چاہیے, ان مجالس سے کیا کیا نہیں ملتا, قرض ادا ہو جاتا ہے, ہاں حاجت پوری ہو جاتی ہے, بیٹا مل جاتا ہے, بیٹی مل جاتی ہے, ہر چیز ان مجالس سے مل سکتی ہے. اور آپ کو پتا ہے کہ ان مجالس میں جب آتے ہیں اور قرآن و اہل بیت کا علم ملتا ہے تو فرشتوں کو خدا آسمان سے بھیجتا ہے کہ جو مجلس حسین میں آتے ہیں, جو علم اہل بیت سنتے ہیں, اے فرشتوں ان کے پاؤں کے نیچے اپنے پر بچھاؤ. اللہ فرشتے پر بچھاتے ہیں, اور جب یہاں مجلس ختم ہوتی ہے اور فرشتے واپس جاتے ہیں تو دوسرے فرشتے پوچھتے ہیں تم سے ایسی خوشبو آ رہی ہے کہ یہ آسمانوں کی خوشبو نہیں ہے, تم کہاں سے آ رہے ہو؟ وہ کہتے ہیں مجلس امام حسین سے آ رہے ہیں. مجلس امام حسین پہ جو آنے والا اس کی قدر کیا ہے, اس کے پاؤں فرشتوں کے پر سے افضل ہو جاتے ہیں. اللہ اکبر. اور جب مولا حسین کے غم میں آپ روتے ہیں تو اس کا کیا فائدہ ہے؟ صلوات پڑھی محمد و آل محمد. رونے کا کیا فائدہ ہے, گریے کا کیا فائدہ ہے؟ آج سائنٹیفیکل سائنس نے ثابت کر دیا ہے کہ رونا ایک بہت اچھی چیز ہے, بہترین چیز ہے. دیکھیے دنیا میں پریشانیاں تو ہم کو ہر ایک کو آتی ہیں, ٹینشن تو ہر ایک کو ہوتا ہے. اب جب ٹینشن یا پریشانی ہوتی ہے تو یہ دماغ کے اندر بمبارڈمنٹ ہو رہی ہے, کیمیکل بمبارڈمنٹ, کیمیکل ریئیکشنز ہوتے ہیں. اگر آپ مووی دیکھیں جیسے بم پڑتے ہیں یا گولی چلتی ہے, اسی طرح سے کیمیکلز برین میں ٹکراتے ہیں ٹکراتے ہیں ٹکراتے ہیں, اور کیا ہوتا ہے انسان ٹینشن میں مبتلا ہو جاتا ہے, اسٹریس میں مبتلا ہو جاتا ہے. یعنی یہ اندر دماغ کے یہ کچرا آ جاتا ہے. ہاں اب یہ کچرا کیسے نکلے, یہ دماغ کا کچرا کیسے نکلے؟ اب سائنس کہتی ہے صرف ایک طریقہ ہے, ایک طریقہ ہے کہ انسان کے آنکھوں سے آنسو بہیں. جب آنسو بہتے ہیں دماغ کا کچرا صاف ہو جاتا ہے. صلوات پڑھی محمد و آل محمد. آپ کو یاد ہے کہ ہم نے تو کینسر پہ سیمینار کیا تھا, آپ کو 20 فروٹ اور چیزیں بتائی تھی. ڈی ٹاکسیکیشن یعنی زہر نکالو بدن سے, زہر رہ جائے گا تو کینسر سیل بنتا ہے. تو برین کا ڈی ٹاکسیکیشن کیا ہے, وہ صرف ایک ہے, وہ ہے رونا. رونے سے برین کا ڈی ٹاکسیکیشن ہوتا ہے. اگر دیکھیے ڈاکٹر بھی کہتے رولو رولو, اگر صدمہ رو, اگر نہیں ہوگے تو برین ہیمریج ہو جائے گا اور پریشانی ہو جائے گی, یہ کچرا نکلنا چاہیے. تو یہ ایک ٹریننگ دیتے ہیں ہم بوڑھے کو, جوان کو, بچے کو, رونا سکھاتے ہیں. رونے کا دنیاوی فائدہ ہے, سائنٹیفیکل فائدہ ہے کہ دماغ میں سکون آ جاتا ہے, مزہ آتا ہے, بیماری ختم ہو جاتی ہے. آخرت کا کیا فائدہ ہے؟ اللہ پاک فرماتا ہے, اس کے نبی پاک فرماتے ہیں, اے لوگوں جب تم گناہ کرتے ہو تو اس سے جہنم کی آگ بنتی. جہنم اللہ نے نہیں بنایا, یہ ہم خود بناتے. کسی کا دل دکھایا, جہنم کی آگ بن گئی. کسی پہ تہمت لگائی, جہنم کی آگ بن گئی. کسی کا حق کھایا, جہنم کی آگ بن گئی. جہنم ہم بناتے, اللہ نے نہیں بنایا ہے, ہم بناتے ہیں جہنم. ٹھیک ہے. اب حدیث میں جب انسان گناہ کرتا ہے ایک آگ کا دریا بہت بڑی آگ بنتی, اور یہ بھی بتایا وہ آگ جو ہم گناہ سے بچاتے ہیں بناتے ہیں, دنیا کا کوئی پانی اسے بجھا نہیں سکتا, مٹا نہیں سکتا, ختم نہیں کر سکتا. اب کیا کریں, گناہ تو ہو گیا, غلطی سے ہو گیا, آگ بن گئی, قبر میں بن گئی, قیامت میں بن گئی. اب کیا کریں, آگ کو کیسے بجھائیں؟ حدیث میں صرف جہنم کی آگ کو ایک چیز بجھا سکتی ہے, وہ آپ کا آنسو ہے. اللہ اکبر. آنسو, آنکھ سے جو آنسو گرتا ہے یہ جہنم کی آگ کو بجھا دیتا ہے, چاہے تھوڑا سا مچھر کے پر کے برابر نکلے. اب دیکھیں دوسرے مذاہب میں رونا بہت مشکل ہے, بہت مشکل ہے. ہماری قوم کے لیے رونا بہت آسان ہے کیونکہ ٹریننگ ہے, بچپن سے ٹریننگ ہے. ہم مولا حسین کے غم میں روتے ہیں. تو رونے کا یہ فائدہ ہے کہ دنیا میں صحت اچھی ہو جاتی ہے और जो गुनाह हमने किए हैं वो सारे गुनाह मिट जाते हैं। इसलिए जब भी आंख में आंसू आए अल्लाह की तरफ इंसान मुतवज्जा हो जाए, मेरे अल्लाह इमाम हुसैन के सदके मेरे गुनाह माफ कर दे, हाँ बीवी जैनब के सदके मेरे गुनाह माफ कर दे, अली अकबर के सदके में, तो हमारे गुनाह भी मिट जाते हैं, रिस्क भी ज्यादा हो जाता है, औलाद भी मिल जाती है, इल्म भी मिल जाता है। सलावत पढ़ दे मोहम्मद वाले मोहम्मद। और मजालिस का क्या मकसद है कि हम यहां से पाक होकर उठे, क्या है इंशाल्लाह उन्वान है इमाम जमाना अलैहि सलातु वस्सलाम के जुहूर में जल्दी हो जाए, हाँ उसमें हमारी क्या जिम्मेदारी, हम क्या अमाल करें कि हमारे मौला का जल्द जुहूर हो जाए, शाम में कत्लेआम बंद हो जाए, यमन में कत्लेआम बंद हो जाए, हाँ पूरी दुनिया में जुल्म खत्म हो जाए, टेररिज्म खत्म हो जाए, वार खत्म हो जाए, इसमें सबसे ज्यादा बड़ी जिम्मेदारी उनकी है जो इमाम जमाना के आशिक हैं, गुलाम हैं। सलावत पढ़िए मोहम्मद वाले मोहम्मद। तो हम क्या करेंगे, हर दिन एक अच्छी आदत अपने अंदर पैदा करेंगे। आप सुनेंगे हर दिन एक अच्छी आदत पैदा करें ताकि इमाम का जल्द जुहूर हो जाए, और एक बुरी आदत खत्म करना है हर दिन, यानी 10 दिन में 10 अच्छी आदतें हमारे अंदर आ जाएं, नूरानी आदतें, पावरफुल देने वाली, ताकत देने वाली, हाँ तखवा देने वाली ताकत आ जाए हमारे अंदर, और एक जो हमारी वीकनेस है, ज़ईफी है, कमजोरी है, वो खत्म हो जाए। तो इंशाल्लाह 10 दिन में 11 दिन में हम 10-20 चीजें सीख जाएंगे, 10 अच्छी चीजें अपने पैदा करें और 10 बुरी चीजें हमसे दूर हो जाए। तो इंशाल्लाह इंशाल्लाह अगर एक सिफत भी नूरानी, नूरानी सिफत किसकी है, अल्लाह की सिफत है नूरानी, अल्लाह की सिफत, अल्लाह कौन है, अल्लाह गफ्फार है, बख्शने वाला है, अगर हमने भी बख्शना सीख दिया तो खुदा कहता है तू दूसरों को बख्श देता मैं तुझे बख्श दूंगा। सलावत पढ़िए मोहम्मद वाले मोहम्मद। एक सिफत अच्छी अगर हमारे अंदर आ गई तो हम कामयाब, जहन्नम से आजाद होते, जन्नत में चले जाए। एक सिफत अच्छी, एक सिफत बख्शने की सिफत अगर आ जाए तो सुभान अल्लाह का वादा है कुरान में, वलियाफू वलियस्फू वला तुहिब्बू अन यग़फिर अल्लाह लकुम, अगर तू मेरे बंदे को बख्श देगा मैं तुझे बख्श दूंगा। अल्लाह अकबर, इंशाअल्लाह अल्लाह तौफीक दे कि 10 दिन में हम 10 अच्छी चीजें सीख जाएं, हमारे बच्चे 10 चीजें सीख जाएं और 10 बुरी चीजें खत्म हो जाएं। तो ये एक चीज भी अगर सीख जाए इंसान तो जन्नती है, हम 10 सीखेंगे तो माशाल्लाह और ज्यादा अजमत होगी। सलवात पर मोहम्मद वाले। तो मजलिस का मकसद ये नहीं कि जैसे आए वैसे चले जाए, कोई तब्दीली नहीं आए। मजलिस में आने का मकसद क्या है, जब आए हैं तो गुनाहगार हैं, आए तो मिस्टेक है, गलती है, भूल चुक है, मगर जब जाए तो ये भूल चुक ये खत्म हो जाए और एक अच्छी चीजें सीख कर जाए तो हम दूसरे को भी सिखा सकते हैं, दूसरे का भी हाथ पकड़ सकते हैं। सलावत पढ़ दे मोहम्मद वाले मोहम्मद। आज पहली मजलिस इस्तकबाल की एक चीज सीख के जाए, एक चीज हदीस में है, किसी ने पूछा सबसे अफजल तरीन इबादत कौन सी, सब यही जानते हैं सबसे बड़ी इबादत कौन सी हम करें जन्नत मिल जाए, सबसे अफजल तरीन इबादत कौन सी है, सबसे मोटी बेहतरीन इबादत कौन सी थी। अब कोई समझेगा कि सबसे बड़ी इबादत वो है कि पूरी रात हजार रकात नमाज पढ़ो, नहीं, सबसे बड़ी इबादत क्या है? अजीब हदीस, अजीब, ऐसी सबसे बड़ी इबादत छोटा बच्चा भी कर सकता है, बूढ़ा भी कर सकता है, ज़ईफ भी कर सकता है, बीमार भी कर सकता है, सब कर सकते हैं। सबसे बड़ी इबादत, सबसे मोटी इबादत, सबसे अफजल इबादत, कोई मुश्किल नहीं है। ये सिर्फ पैसे वाला कर सके, गरीब न कर सके, वो ताकत वाला कर सके, जो मरीज है वो नहीं कर सके, सब कर सकते हैं। अजीब हदीस, अल्लाह के रसूल फरमाते सबसे अफजल इबादत वो है, सबसे बेहतरीन मोटी इबादत वो छे कौन सी है? कि छोटी हो मगर हमेशा करता रहे, यानी कि आज हजार रकत पढ़ ली, कल नमाज फजर कदा हो गई, सलावत पढ़ी, मोहम्मद इमाम मोहम्मद सबसे अफजल इबादत कौन सी है? कंटिन्यू रहे, हमेशा रहे, वो सबसे मोटी है। जो भी इबादत हो, मसल इबादत करे कि आज से पहली मुहर्रम में नमे ज़ियारत आशूरा हर रोज पढ़ूंगा, हर रोज पढ़ूंगा, ये सबसे अफजल इबादत हो गई। क्योंकि आप छोड़ना नहीं है, छोड़ा तो फिर अफजल इबादत नहीं। अब ज़ियारत आशूरा में कितना टाइम मिलता है? चलो बड़ी ज़ियारत वारसा में हर रोज पढ़ूंगा, ठीक, ज़ियारत वारसा में 5 मिनट भी नहीं लगते, 5 मिनट रोजानी, कम से कम एक साल की शर्त है, फिर वो आदत बन जाती, कम से कम एक साल। तो एक साल अगर कोई भी अमल आपने मुसलसल कंटिन्यू हमेशा किया तो वो सबसे बड़ी इबादत हो जाती। ये नहीं कि मुहर्रम 10 दिन हम पूरी रात या हुसैन या हुसैन या हुसैन करें फिर सारा साल छुट्टी, सबसे बड़ी इबादत वो है, छोटी हो मगर बीच में छोड़ना नहीं है, मुसलसल करेंगे तो सबसे बड़ी इबादत हो जाएगी। चाहे 5 मिनट का अमल है, नमाज इमाम ज़माना शुरू करें आज से मगर छोड़ना नहीं है तमाम साल कम से कम, ये बड़ी इबादत हो जाएगी, ठीक है। सलावत है, 12 मासूमीन को सलावत, कई मुश्किलात का हल है, कई मुश्किलात का हल है सलावत, रिस्क बढ़ जाता है। सलावत आसान है मगर सबसे बड़ी इबादत है सलावत। कहते 3 इबादतों को लोगों को पता नहीं है, उस कहते ये शायद बड़ी नहीं है, क्योंकि सबको पता है कि ये तो हमें भी आता है कि मौलाना ऐसा नुस्खा बताए जो हमने नहीं सुना, तो वो बड़ा है नहीं। फरमाते 3 जो इबादतें सबसे बड़ी है, जिक्र, एक ला इला इल्लल्लाह, एक अस्तगफिरुल्लाह, एक सलावत, इन 3 के मुकाबले में कोई बड़ी नहीं है। ये जिक्र में सबसे बड़ा जिक्र, ला इला इल्लल्लाह, अस्तगफिरुल्लाह, क्योंकि सारी मुसीबतें गुनाह की वजह से आती। एक इंसान इमाम के पास आया, मौला रिस्क नहीं होता, इमाम ने कहा अस्तगफिरुल्लाह रब्बी वतूब इलैह पढ़ो। दूसरा इमाम के पास आया, मौला औलाद नहीं होती, अस्तगफिरुल्लाह रब्बी वतूब इलैह पढ़ो। तीसरा आदमी आया, मौला बारिश नहीं होती, ये दो और मुश्किल, अस्तगफिरुल्लाह रब्बी। आदमी बैठा था मौला सबके लिए एक नुस्खा, इमाम ने कुरान की आयत पढ़ी, हाँ कि देखो कुरान की आयत कह रही है सारी मुसीबतें गुनाह की वजह से होती है, जब इस्तगफार कर लिया गुनाह दूर हो जाएगा, उसकी मुसीबत भी दूर हो जाएगी। सलावत पढ़े मोहम्मद वाले मोहम्मद, आज से आप वहद कर ले, छोटी इबादत चलते फिरते वजू के साथ कर सकते हैं। क्या अस्तगफार करना है तो कहते कम से कम 1000 मरतबा की आदत डालो, 1 मिनट में कितना कर सकते, 1 मिनट में मुमकिन आप 100 कर लें, 200 कर लें, स्पीड कितनी है आपकी, अस्तगफार, मगर 1 साल तक करना है। 12 इमाम को 12000 मरतबा सलावत दे, देखिए क्या इनकलाब आता है, कितने लोगों का कर्ज खत्म हो गया, बीमारियां खत्म हो गई। जब मासूम को हदिया देंगे ना, रसूल खुदा से शुरू करें आखिर इमाम तक 14000 मरतबा सलावत का हदिया दे, तो क्या आपको रसूल खुदा हदिया नहीं देंगे? यकीनन आपको हदिया देंगे। आप जब 1000 रोजा ना, तो वो भी आपको हदिया देंगे, जब उनका हदिया आएगा आपकी सारी मुश्किल दूर हो जाएगी। सलावत पढ़े मोहम्मद वाले मोहम्मद, लिहाजा मासूम فرماتے ہیں عمل وہ افضل ہے جو کنٹینیو ہو مسلسل ہو ہمیشہ ہو. بولا کتنے دن؟ 40 دن. فرمایا نہیں، 1 سال. جب 1 سال کوئی عمل بھی آپ مسلسل کریں گے، ہمیشہ کریں گے، وہ سب سے افضل عبادت ہے، اور آپ کی مشکلات حل ہو جائیں گی، دعا قبول ہو جائے گی. صلوات پڑھی محمد و آل محمد. دوسری چیز ان مجلسوں میں ہم کیا سیکھتے ہیں، یہ بہت بڑی چیز جو آپ کی زندگی لائف کو بچا دیتی، وہ چیز ہم جو امام حسین سے سیکھتے ہیں کہ کسی حالت میں اللہ کی رحمت سے مایوس نہیں. لوگ خودکشی کیوں کرتے ہیں؟ اللہ کی رحمت سے مایوس. مولا حسین کی یہ مجلسوں میں جو درس ملتا ہے، کسی حالت میں بھی اللہ کی رحمت سے مایوس نہیں ہونا ہے. چاہے پورے مصیبتوں کے پہاڑ گر جائیں، چاہے پوری دنیا کے ظالم آپ کے خلاف ہو جائیں، مگر آپ نے مایوس نہیں ہونا. یہ کربلا والوں کا درس ہے. حتیٰ کہ 4 برس کی معصومہ سکینہ بھی مایوس نہیں تھی. خواتین ہاتھوں میں رسیاں ہیں، مگر اللہ کی رحمت سے مایوس نہیں ہے. یہ بہت بڑا درس ہے، کبھی زندگی میں مایوس نہ ہونا. مایوسی سے بڑھ کر کوئی گناہ نہیں. سب سے بڑا گناہ مایوسی ہے، قتل سے بھی بڑا گناہ ہے مایوس نہ ہونا اللہ کی رحمت. مایوس ہوگے تو آپ نے خود کو خود ختم کر دیا، خود کو خود مار دیا. مایوس نہیں ہونا سب سے بڑا گناہ ہے اللہ کی رحمت سے مایوس. اور دوسری جو اچھی چیز ہم سیکھتے ہیں مجلسوں سے، کیا؟ شمر سے ہم نفرت سیکھتے ہیں. شمر یعنی ظلم، شمر یعنی ظالم، شمر یعنی بچوں کو مارنے والا، شمر یعنی عورتوں کو مارنے والا. یعنی ہم مجلسوں سے سار کیا سیکھتے ہیں؟ مولا حسین کی مجلسوں سے سیکھتے ہیں کبھی بچے پہ ہاتھ نہیں اٹھانا، کبھی عورت پہ ہاتھ نہیں اٹھانا. جو ضعیف پہ ہاتھ اٹھاتا ہے وہ مومن نہیں، وہ شمر کی پیروی کر رہا ہے. جو بچوں کو مار رہا ہے وہ شمر کا کام ہے. یعنی ہم ظالم سے نفرت سیکھتے ہیں اور مظلوم سے محبت سیکھتے ہیں. آج بھی دنیا میں مظلوموں کا مددگار کون ہے؟ یہی محبان اہل بیت، یہی مومنین. فلسطین میں کوئی شیعہ نہیں ہے، مگر سب سے زیادہ مدد کون کر رہے ہیں فلسطینی کی؟ شیعہ کر رہے ہیں. یہ دنیا میں 30% ہے، دوسرے مسلمان 70%. اب فلسطینیوں سے پوچھو کون تمہاری مدد کر رہا ہے، ہر جگہ شیعہ مدد کر رہے ہیں. کیونکہ ان مجلسوں سے ہم نے مولا حسین سے سیکھا ہے کہ ظالم سے نفرت کرو، مظلوم سے محبت کرو. چاہے وہ مظلوم مسلمان ہو یا عیسائی ہو یا یہودی ہو یا کافر ہو، کوئی بھی ہو، مولا کا درس یہ کہ مظلوم کی مدد کرو اور ظالم سے نفرت کرو. صلوات پڑھی محمد و آل محمد. لہذا سب سے افضل عبادت ہے جو ہمیشہ کرتے تھے. لیکن زیارت عاشورہ کے معجزے ہیں، معجزے امام حسین کے معجزے. لا علاج مریض، دنیا کے ڈاکٹروں نے جواب دے دیا کینسر مر جائے گا 1 مہینے میں 2 مہینے مر جائے. کہاں گئے؟ مولا حسین کے پاس. خاک شفا، اصل خاک شفا مل جائے تو یہ کینسر کا بہترین علاج. اصل خاک شفا، اصل خاک شفا کا کیسے پتا چلے گا؟ عاشور کے دن خریدے تو پتا چلے گا. وہ عاشور کے دن خون کی طرح سرخ ہو جاتے، وہ اگر 1 ملین ڈالر میں بھی ملے تو بھی سستی ہے. موت کو دور کر دیتی ہے، موت کو دور کر دیتی ہے. پوری دنیا نے اعلان کر دیا کہ مر جائے گا، کینسر میں ہے، مگر اصل خاک شفا مل گئی. اور زیارت عاشورہ سے عمل سے اس نے لی، زیارت عاشورہ سے نہیں لے سکتے، تھوڑا سا ذرا. الحمدللہ خدا نے دوبارہ اسے زندگی دی. ایک نہیں ہزاروں مثالیں ہیں، خاک شفا میں معجزہ ہے. یہ لوگ آپ نے سنا ہوگا کہ آسٹریلیا میں ہمارے کوئٹہ کے مومن بہت بےچارے گئے. کوئٹہ میں ہزارہ لوگ ہیں، تو وہ ہزارہ میں सब शिया है, तो शक्ल से पहचाने जाते हैं, चीनियों जैसी शक्ल, उनको मारते थे बेचारे, वो हजारा चले गए किधर ऑस्ट्रेलिया, मगर ये जाते थे कश्ती में, छोटी छोटी कश्ती में, कितने 2000 बेचारे डूब भी गए। वो खुद बताते हैं हमें धोखा दिया ये एजेंट, बड़े जालिम होते इंसानों के, पहले बोले बड़े जहाज में, वो छोटा सारा वादा था, हमें छोटी कश्ती में बिठा दिया। तो वह मौलाना ऐसे समुंदर, बहुत बड़ा समुंदर, बोले इतना यूं लहराती थी हमारी छोटी कश्ती 100 फीट की, बस हमने इन्ना लिल्लाह पढ़ लिया, गए हम, फिर कश्ती यूं जाती, फिर यूं जाती। कहने का क्या करे, मगर मजलिसों में सीखा था कि खाके शिफा का मौजदा है, कहा एक के जेब में तस्वीर थी खाके शिफा की, हमने समुंदर को वास्ता दी, इमाम हुसैन की खाक है, परवरदिगार इसके सदके में हमें निजात दे। क्या खाके शिफा जैसे समुंदर में फेंकी, वो 100 फीट ऊपर जो पानी जा रहा था खामोश हो गया। ये मौजदा हजारों लोगों ने देखा, ये खाके शिफा का मौजदा। इसी लोगों में खाके शिफा साथ रखा करो, रखा करो, ये जिंदगी बचा लेगी। अकीक की तस्वीर महंगी है, खाके शिफा की सस्ती है, मगर खाके शिफा का ज्यादा फायदा है। लिहाजा खाके शिफा के मौजजे हैं, जिंदगी मिलती है जिंदगी। यार मैंने किस्सा बताया हो, हमारे इंग्लैंड का वाकया है कि खाके शिफा से ओपन हार्ट सर्जरी, असल ट्रांसप्लांट होना था, उसका दिल बदलना था, खाके शिफा मिल गई, वो आदमी जिंदा है एडिनबरा में। अंग्रेज डॉक्टर हैरान हो गए, आपका दिल तो खत्म था, कैसे ठीक हो गया? ये मौला के खाके शिफा का मौजदा, वो बंदा भी जिंदा है एडिनबरा में, कैंसर का इलाज मरीज ठीक हो जाता है। और ये ज़ियारत आशूरा का मौजदा है कि कर्बला में वबा आई थी, हर घर से 2-4 जनाजे निकले, मगर एक घर था उसमें से कोई भी आदमी मरा न बीमार था। तेरे जमाने में वबा आती थी, लोग शहर खाली हो जाते, तो लोगों ने कहा भाई इसके पास कोई दवा है या दुआ है? सब लोग हर घर से 2 जनाजा, 1 जनाजा, आपके घर ना बीमार है ना कोई जनाजा, आपके पास क्या दुआ है, क्या दवा? उन्होंने कहा हमारे पास कोई दवा तो नहीं है, दुआ है, क्या करते हो? कम सुबह को नमाज फजर के बाद सब मिलके ज़ियारत आशूरा पढ़ते हैं। बताइए, ज़ियारत आशूरा के मौजज़े हैं, नामुमकिन मुमकिन हो जाता है, मगर दवाम दे, दवाम दवाम। बस आखिरी बात कहूं, हजरत आयतुल्ला बहजत ये औलिया खुदा थे, वली खुदा थे, इमाम जमाना से मिले थे, इन्होंने ख्वाब में अपने उस्ताद को देखा, वो सैयद आयतुल्ला काजी, वो मुर्दा को जिंदा भी कर सकते थे, तो आंखों से लोगों ने देखा, इतना वली खुदा थे। आयतुल्ला खुई से मिले थे हजरत अब्बास रमदार के रोजे में, कहते कोई 3-4 घंटे की मुलाकात, तो आयतुल्ला खुई से पूछा कि सैयद अली काजी को आपने कैसे पाया? उन्होंने कहा वो आसमान पर है, मैं जमीन पर, उसने मुझे पैदा होने वाले दिन से लेकर मौत तक बता दिया आपकी इस तरह मौत होगी, यहां नमाज जनाजा होगी। सैयद अली काजी जब नजफ पे जाऊंगी, खबर है वादी सलाम में जरूर ज़ियारत पे जा। तो आयतुल्ला बहजत ने उस्ताद को ख्वाब में देखा, देखा जन्नत में है बैठे आलिशान मकामात, तो कहा उस्ताद कोई तमन्ना है आरज़ू से? कहा एक आरज़ू, अब जन्नत में आला मकाम पर, क्या आरज़ू है? कि खुदा मुझे दोबारा जिंदा करे ताकि हर दिन का आगाज ज़ियारत आशूरा से करूं। का यहां आकर मुझे पता चला है कि ज़ियारत आशूरा का मकाम कितना बड़ा। आज से आप शुरू करें, हाँ, ज़ियारत आशूरा बहुत बड़ा मल, हर मुश्किल दूर हो जाएगी, क्योंकि मौला हुसैन पे आप 100 मरतबा सलवात, 100 मरतबा सलाम पढ़ते, अल्लाह। बस दो आलिम थे, उन्होंने वादा किया था जो मर जाएगा ना वो कब्र का हाल बताएगा। एक आलिम मर गया, एक दिन नहीं आया, दूसरे दिन, तीसरे दिन ख्वाब में, का वादा तो पहले दिन का था, का माफ करना मैं मजबूर था, नहीं आ सकता, क्यों? का जिस कब्रिस्तान में मैं दफन था उस कब्रिस्तान में एक मोमिना दफन थी, उसे मिलने के लिए मौला हुसैन 3 रातें तशरीफ ला। ये बेदार हुई कि ख्वाब सच्चा है या झूठा? तो कहा 3 दिन पहले कौन सी मोमिना मरी थी? कहा ये, उसके शोहर के घर गए, कहा तुझे खुदा की कसम है, रसूल की कसम है, पाक बीबी की कसम, बताओ तेरी बीबी क्या काम करती है? کہ مولا حسین سے ملنے کے لیے تین مرتبہ. اس نے کہا مجھے کچھ پتا نہیں, ایک چیز پتا, میری بیوی تب تک نہیں سوتی تھی جب تک کہ زیارت عاشورا نہ پائے. زیارت عاشورا میں سو مرتبہ کہتے ہیں السلام علیک یا ابا عبداللہ, سب مل کے کہیں السلام علیک السلام علیک یا ابا عبداللہ, السلام علیک یا ابا عبداللہ, میرا سلام عبداللہ کے بابا علی اصغر کا نام ہے, یعنی علی اصغر کے بابا ہمارا سلام قبول کر لے. آیا اس لیے مولا حسین فرماتے ہیں شیعوں کاش تم کربلا میں ہوتے اس وقت مجھے دیکھ جب علی اصغر کے لیے پانی مانگ رہا تھا, علی اصغر کے لیے پانی مانگ رہا تھا. اللہ اتنے ہی ظالم لوگ, ایک مولانا ہندوستان میں کہہ رہے ہیں میں ٹرین میں جا رہا تھا, سامنے سکھ لوگ بیٹھے تھے, محرم کا مہینہ تھا, مجلس پڑھنے جا رہا تھا, سکھ لوگوں نے کہا مولانا میں بتائیے کربلا میں کیا ظلم ہوا, کہا میں نے علی اکبر کی شہادت پڑھی, سکھ داروں کا تو رونے لگ گئے, میں نے آنا محمد کی شہادت پڑھی, سکھ سامنے رونے لگے, مگر جب میں نے علی اصغر کی شہادت پڑھنا چاہی سکھ کھڑے ہو گئے, ہم سے برداشت نہیں ہوتا. چودہ سو دیاں گزر گئی, 1400 سال کے بعد آج مسلمان نہیں ہے سکھ, مگر علی اصغر کی شہادت برداشت نہیں کر سکتا, میں قربان جاؤں اس ماں پہ جو دروازے سے دیکھ رہی ہے, اس ظالم تیر مار رہا ہے, میں قربان جاؤں اس 4 سال کی بچی پہ جو دیکھ رہی ہے میرا بھائی زبانا, میرا بھائی زبانا. آئے نوارو 6 مہینے کے لال گم, نوارو پیاسے بچے. اللہ کتنے ظالم سے لوگ, خدا ان پہ لعنت کرے. ایک مومن کا دل نرم ہوتا ہے, مومن کے دم زندہ نے شام کے قریب سے گزرا, ایک 4 برس کی بچی فریاد کر رہی تھی, آئے رو رنگ کر رہی تھی, آئے میرے بھائی علی اکبر, اس کا کوئی بھائی مارا گیا, کبھی بابا کو یاد کر کے روتی تھی, بابا میرے مظلوم بابا, میں تیرے سینے پہ سوتی تھی, مجھے خاک پہ نیند نہیں آتی, بابا بابا بابا, کہ اس کا کوئی چچا بھی مارا گیا تھا. آئے
ہے مجھے نہیں معلوم سکینہ کیسے بہن کرتی تھی شاید یہ بہن کرتی ہو چچا جان قسم لے لے اب پانی نہیں مانگوں گی ایک بار آ جا او میرے زخمی رخسار دیکھ کر جا ایک مرتبہ میرے زخمی گانوں کو کس قدر مسائی اللہ اکبر محرم کا چاند معلوم نہیں دیکھا یا دیکھا گیا مگر پوری دنیا میں مجلس ادا کے فرش بچھائے گئے دنیا میں عرب مومنین ماتم کر رہے ہیں مگر ہائے جنت البقیع میں آج کوئی رونے والا نہیں قبر زہرا قبر زہرا پہ کوئی رونے والا آئی خدا وہ دن لے کر آتا کہ زہرا کی قبر پہ بھی گریا ہوں ماتم ازاداری ہوں بس ایک روایت
یہ کیسے ازاداری بڑھی ہے بی بی زہرا سلام اللہ علیہ خاص لطف کیا ورنہ اتنی ازاداری دنیا میں کیسے ہوتی کہتے محرم شہدائے کربلا کے بعد ایک مومنہ نے شام میں گھر میں مجلس رکھی مومنہ عورتوں کو بلایا ابھی مجلس میں ایک دیر باقی تھی ایک کالے برقعے میں بی بی آئی اے مومنہ تیرے گھر میں غریب حسین کی مجلس فرمایا جی بی بی تھوڑی دیر میں مجلس شروع ہو جائے گی جب مجلس شروع ہو گئی یہ کالے برقعے میں بی بی ایسے بہن کر کے روتی تھی سب بیویوں کے دل ہلتے تھے کلیجے منہ میں آتے تھے وہ بی بی سب سے پہلے آتی تھی سب سے آخر میں جاتی تھی سوچیے کون یہ مومنہ ہر رات کو سوچتی تھی اس سے پوچھوں بی بی تو کون ہے تیرا حسین سے کیا رشتہ تو ایسے روتی ہے جیسے کوئی ماں بیٹے کو رو بی بی بتا تو کون مگر بی بی کے چہرے پہ اتنا جلال تھا میں ہمت نہیں کرتی تھی کب نو محرم کی شب آئی یہ مومنہ کہتی وہ بی بی مجھ سے کہنے لگی بی بی تیرا شکریہ تو نے میرے حسین کا فرش بچھایا اللہ تجھے اجر عظیم عطا کرے گا اے بی بی میں کل نہیں آ سکوں گی کل مجھے کہیں اور جانا ہے یہ بی بی کہتی ہے میں نے اتنا سنا میں نے ہاتھ جوڑ دیے بی بی عاشور کی رات کل ضرور آئیے آپ کے آنے سے ہماری مجلس میں گریا زیادہ ہوتا میں نے قسمیں دینے شروع کی مجھے نہیں معلوم کیا قسمیں دی او بی بی تجھے عباس کے گلے بازوں کی قسم او بی بی تجھے علی اکبر کے زخمی سینے کی قسم او بی 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 تجھے علی اصغر کے گلے کی قسم بی بی نے کہا اے مومنہ مجھے قسم نہ دے تو نے مجھے نہیں پہچانا میں حسین کی دکھیاری ماں فاطمہ تو زہرا ہوں کل مجھے کربلا جانا ہے کل مجھے زینب کو برسا دینا کل مجھے علی اصغر کی ماں کو برسا
Well, I'll tell you, I'll say it.